यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूद्वारा बैठकमा अवरोध। प्रधानमन्त्री चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोलप्रसाद अर्यालद्वारा सांसदहरूलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी। र लेबनानमा इजरायलको आक्रमणमा 11 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगसँगै लैजानुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो। सांसदहरूले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोधका बीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दोस्रो पटक शुरू भएको बैठकमा समेत विपक्षी दलको अवरोध कायमै रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन शाह एक हप्ताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनुभयो। सभामुख अर्यालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति समय पनि घोषणा गर्ने पनि स्पष्ट पार्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भूगोल क्षेत्र अनुसार गर्मी वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले तराई क्षेत्रमा गर्मीयाम शुरू भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले 24 घण्टा विद्युत आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार राहत तथा पुनस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले गाउँका जमिन बाँझो रहने क्रम वृद्धि भएको, गाउँघर युवाविहीन बनेको प्रति चिन्ता व्यक्त गर्दै सामूहिक खेतीतर्फ युवा आकर्षित गरेर जैविक र प्राकृतिक उत्पादन गर्न आदिवासी जनजातिका परम्परागत ज्ञान सिपको उचित परिचालन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले जीएनजी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका आधारमा वर्गीकरण गरी रोजगारी उपचार खर्च र राहतको प्रबन्ध मिलाउनु पर्ने तथा नेपाली खेलाड़ी तथा खेलकुद क्षेत्रको प्रवर्धनलाई अझै बढ़ी प्राथमिकता दिनुपर्ने लगायतमा जोड़ दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाण्डु र नयाँ दिल्ली स्थित युरोपेली संघ ईयू तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डु स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै नेपालको नीति स्पष्ट स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, वृहत लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले आज आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले सरकार निजी क्षेत्र मैत्री नीति लिई अघि बढ़िरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यदलले उद्योग वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा आज सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव छैन भन्नेमा सरकार जानकार रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले मन्त्रालय मार्फतका संचार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बकेउता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। आज ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री डाक्टर तिमिलसिन्हाले वर्षौंदेखि थाँतिरहेका लेखा परीक्षण तथा बकेउता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। बैठकमा गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण नेपालको आर्थिक वर्ष 2079-80 यताका लेखा परीक्षण कार्य अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो। उहाँले लेखा परीक्षण ढिला हुँदा संस्थागत पारदर्शिता कमजोर हुने, आर्थिक गतिविधिमाथि प्रश्न उठ्ने तथा सार्वजनिक संस्थामाथिको विश्वासमा असर पर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले ती संस्थाहरूको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन, आवश्यक परे कानूनी प्रक्रिया अघि बढ़ाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 2,40,00,000 भन्दा बढ़ी असुली गरी सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा 7 जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। बैतडीको मेलौली क्षेत्रमा भारी असिना परेको छ। आज साँझ जिल्लाको मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेपछि बाली नालीमा ठूलो क्षति गरेको मेलौली नगरपालिकाका नगर प्रमुख भीम चन्दले जानकारी दिनुभयो। मेलौलीको वडा नम्बर 1, 5, 6 र 7 लगायतका क्षेत्रमा भारी असिना परेर सेताम्य भएको नगर प्रमुख चन्दले बताउनुभयो। हालसालै लगाएको मकै बालीमा पूर्ण क्षति पुगेर दोस्रो पटक छुनुपर्ने अवस्था आएको मेलौली एकका वडा अध्यक्ष शरद नेगीले बताउनुभयो। बैतडीका स्थानीय तहहरूले विगतमा दलित समुदायको अपहेलना हुने गरी राखिएका गाउँ र टोलका नामहरू परिवर्तन गरेर सृजनात्मक नाम राख्न शुरू गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
जिल्लाको बाटो नगरपालिका 5 मा रहेको डिमेउडा टोलको नाम अहिले सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरिएकोमा अहिले यस टोलको नाम सृजना टोल राखिएको उडाध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो।
डिमेउडा भन्ने नाम थियो दलित बस्ती ठाउँमा, त्यसलाई हामीहरूले भनौँ न वडाको नाम सृजन टोल राख्यौं। यसै वडाको हाम्रो दनपा पानेपा बीचको एउटा डुम्चेडा भन्थ्यो त्यसलाई, त्यसको नाम अहिले हामीहरूले रानी घाट राखेका छौँ र त्यसलाई अब सभ्य नाम राखिएको छ अहिलेको। त्यस्तै विभिन्न टोलहरूका नाम पनि अब हिजोको दिन अपेलित नामहरू भएको हुनाले तिनीहरूलाई संशोधन गरेर सम्मानको लागि पनि दलितहरूप्रति हामीहरूले उच्च सम्मान राखेको कार्यक्रम छ।
यस अघि राखिएको गाउँको नाम भन्दा असहज हुने गरेकाले अहिले राखिएको नामहरूले केही सहज महसुस गराएको स्थानीयहरू बताउँछन्।
परिवर्तन गरेको त राम्रै भयो। पूर्वजको नाम सुन्दाखेरि अहिले आफूलाई एकदम नेगेटिभ फिल हुने जस्तो छ होइन, अहिलेको पुस्ताको नजरले हेर्दाखेरि त्यो अब अलिक घृणाजनक आफूलाई नराम्रो फिल हुने जस्तो लाग्छ।
बलिबाट भयो त्यहाँ पहिला भट्टाड हुन्थे, ढुङ्खला भन्थे, ढुङ्खलाको अहिले ढुङ्गी ओखल राखेको छ। अझैवटा औजी बस्थे त्यहाँ पनि अब अर्जुनपुर भनेर पहिला भन्थे, अझैवटा भन्थे, अझैवटाको अहिले तिलगाउँ राखेको छ।
मुख्यतया दलित समुदायलाई लक्षित गर्दै अपहेलना हुने गरी राखिएका नामहरूलाई सच्याउने काम भइरहेको हो। जिल्लाको दोगडा केदार गाउँपालिकाले पनि अपमानित हुने गाउँ तथा टोलहरूको नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्ट:
नीति कार्यक्रममै हामीले त्यो कार्यक्रम राखेका थियौँ, त्यो योजनालाई अनौपचारिक रूपमा हामीले पेश पनि गरिरहेका छौँ, कतिपय ठाउँमा छलफलहरू पनि हामी गरिसकेका छौँ कुन टोलको नामहरू के राख्ने भनेर। तर निर्णायक रूपमा हामीले एकमुष्ट हामीले गाउँपालिकाभरिका सबै नामहरू राख्ने र चाहिँ नाम परिवर्तन गर्ने, जसले गर्दाखेरि एउटा चाहिँ समुदायमाथिको नामै पार्दाखेरि होच्चिने होच्याउने प्रकारको जुन कन्सेप्ट विकास भएको छ त्यो हटोस् भनेर हामीले चाहिँ गत यो आर्थिक वर्षभित्रै हामीले ल्याएको कार्यक्रम हो, त्यसलाई सम्पन्न गर्छौँ।
गाउँहरूको नामसँगै समयानुकूल विकास निर्माणमा पनि जोड दिन जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार: इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 11 जनाको मृत्यु भएको जनाएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृंखलाबद्ध हवाई आक्रमणमा परि अन्य 3 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकू विमानले आज पूर्वी र दक्षिणी लेबनानमा श्रृंखलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तान सहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गर्नुभएको केही घण्टामै पाकिस्तानले सो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाँझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पार्नुभयो। अब आर्थिक समाचार:
नेपाली औषधि उत्पादकहरूले नेपाली औषधि उद्योगहरूको लगानी बचाउन औषधिको आयातमा कडाई गर्न सरकारसँग माग गरेका छन्। चितवनमा आयोजित एक कार्यक्रममा औषधि व्यवसायीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा रहेका उद्योगहरूबाट उत्पादित औषधि उपलब्ध गराउन आफूहरू सक्षम रहेको भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधि उद्योगको कच्चा पदार्थ मात्रै आयात गर्न दिने नीति सरकारले लिनुपर्नेमा औषधि व्यवसायहरूले जोड़ दिनुभयो। नेपालमा हाल 100 हाराहारी औषधि उद्योग रहेकोमा विविध कारणले 10 औषधि उद्योग बन्द भइसकेको र बाँकी 50 उद्योग पनि बन्द हुने अवस्थामा पुगेको औषधि उद्योगहरूले बताउनु भएको छ। सञ्चालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै सञ्चालनमा रहेको भन्दै उद्योग बचाउन सरकारसँग उहाँहरूले आग्रह गर्नु भएको हो। नेपाल औषधि उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष नारायण बहादुर छेत्रीले नेपाली औषधि उत्पादक कम्पनीको मुख्य समस्या विदेशबाट आयातित औषधिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनु रहेको बताउनुभयो। नेपालमा करिब 3 दशक देखि औषधि उद्योगको विकास क्रमश हुँदै आएको भए पनि अहिले उद्योगहरू 30% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार:
चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली महिला क्रिकेट टीमले 7 वर्षपछि खेल्दैछ। नेपाल र चीन बीचको 7 वर्षपछिको खेल बुधबार बिहान 11:45 मलेसियाको बायोमास ओभलमा हुँदैछ। नेपाल र चीन बीच सन 2019 फेब्रुअरी महिनापछि पहिलो पटक हुन लागेको हो। नेपाल र चीन बीच एसियन गेम्स महिला क्रिकेटको छनौटका क्रममा बुधबार खेल हुन लागेको हो। छनौटको पहिलो दिन इण्डोनेसियालाई हराएर सुखद शुरूआत गरेको चीन नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ। बुधबार बायोमास ओभलमा चीनका विरूद्ध नेपाली महिला टोली तेस्रो पटक मैदान उत्रिँदैछ। नेपाली टोली यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको T20 अन्तर्राष्ट्रिय पहिलो पटक 12 जनवरी 2019 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। बुधबार नेपालले चीनसँग 7 वर्ष 3 महिनापछि T20 अन्तर्राष्ट्रिय खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी को पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूद्वारा बैठकमा अवरोध। प्रधानमन्त्री चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोल प्रसाद अरियालद्वारा सांसदहरूलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी। र लेबनानमा इजरायलको आक्रमणमा 11 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।